यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम साई। शुरूमा प्रमुख समाचार। सुदूरपश्चिममा पछिल्लो 24 घण्टामा 625 मिलिमिटर वर्षा, कञ्चनपुरमा बाढ़ीमा परि 4 जनाको मृत्यु, 2000 भन्दा बढ़ी घर डुबानमा। प्रतिनिधि सभाबाट लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित। नेकपा एमालेद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। सहकारी समस्या समाधानका लागि बचतकर्ताको रकम चरणबद्ध फिर्ताको योजना बनाउनु पर्ने नेपाल राष्ट्र बैंकको सुझाव। र रूसले युक्रेन स्थित एक बाल अस्पतालमा गरेको आक्रमणमा परि कम्तीमा 20 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। 4 दिनदेखि परेको निरन्तरको वर्षाका कारण कञ्चनपुर जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढ़ीका कारण कञ्चनपुरको पुनर्वासमा 3 जना किशोरी र कृष्णपुरमा 1 शिशुको मृत्यु भएको छ भने बेलडाँडीको चौधर नदीमा डुबेर 1 युवक अझै बेपत्ता छन्। कञ्चनपुरको बेदकोट स्थित सुडामा कलबड भत्किँदा गए रातीदेखि अवरूद्ध पूर्व पश्चिम राजमार्ग डाइभर्सन खोलेर आंशिक रूपमा सञ्चालनमा ल्याइएको छ। कञ्चनपुरका दोधारा चाँदनी, भीमदत्त, बेलडाँडी, बेलौरी, लालझाड़ी र पुनर्वास क्षेत्र बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। दोधारा चाँदनीको कुतिया कवर र सुन्दरनगर तथा भीमदत्तको गड्डा चौकीदेखि महेन्द्रनगर बजारसम्म महाकाली नदीको डुबान रहेको छ। त्यस्तै चौधर नदीमा आएको बाढ़ी नहर फुटेर गाउँ पस्दा बेलडाँडीका वडा नम्बर 3, 4 र 5 क्षेत्र डुबानमा परेका छन्। उता दोधा नदीको बाढ़ीले बेलौरी, लालझाड़ी र पुनर्वासका बस्तीहरू डुबानमा परेका छन्। कञ्चनपुर जिल्लाभर 4000 भन्दा बढ़ी व्यक्तिहरू विस्थापित भएको कञ्चनपुर प्रहरीले जनाएको छ। तीमध्ये केहीलाई घर फर्काइएको र अधिकांश नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ। पशु चौपाया लगायत अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिनुभयो। आज दिउँसोदेखि भने कञ्चनपुरमा वर्षा रोकिएको छ। विगत 4 दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा करिब 2000 बढ़ी घर डुबानमा परेका छन्। लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तर वृद्धि हुँदा भुजेला खोलाबाट महाकालीको बाढ़ी गाउँ पसेपछि तटीय बस्ती डुबानमा परेका हुन्। उक्त क्षेत्रमा 1 दर्जन बढ़ी घर भत्किनुका साथै 500 घर डुबानमा परेका वडा अध्यक्ष रामबहादुर बोहराले जानकारी दिनुभयो। बाढ़ीका कारण पूर्व पश्चिम राजमार्गको भासी सुडा सड़क खण्डमा पुल र सड़क कटान हुँदा आवागमन समेत अवरूद्ध भएको छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, डडेलधुरा र डोटीमा अत्यधिक वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी वर्षा कञ्चनपुरको दोधारामा भएको छ, जहाँ पछिल्लो 24 घण्टामा 625.2 मिलिमिटर वर्षा भएको छ। कञ्चनपुरको हनुमाननगरमा 568 मिलिमिटर, सुन्दरपुरमा 419.2 मिलिमिटर, त्यसै गरी बेलौरीमा 155 मिलिमिटर वर्षा भएको छ। कैलालीको चुरे गाउँपालिका स्थित गर्भदरबारमा 267.6 मिलिमिटर वर्षा मापन भएको छ भने धनगढ़ी एयरपोर्टमा 141.8 मिलिमिटर वर्षा भएको छ। डडेलधुराको साहु खर्कमा 204.6 मिलिमिटर र डोटीको गौरीरामा 180 मिलिमिटर वर्षा भएको छ। मौसम विज्ञान विभागका मौसमविद राजु प्रधानाङ्गले यसपटक कञ्चनपुरमा अस्वाभाविक वर्षा भएको बताउनुभयो। शुक्रबारदेखि 3 दिनसम्म लगातार पानी परेपछि कर्णाली, महाकाली नदीमा बाढ़ीको सतह बढ़ेको थियो भने साना नदीहरूमा समेत बाढ़ी बढ़ेको थियो। वर्षासँगै नदीमा आएको बाढ़ीमा बगेर कैलाली र कञ्चनपुरमा 2 जना बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय धनगढ़ीले कैलालीको कैलाली गाउँपालिका 9, गदरिया गाउँको भूरा नदीमा डुबेर सोही ठाउँका 18 वर्षीय अजय राणा बेपत्ता भएका छन्। यस्तै कञ्चनपुरको बेलडाँडी नगरपालिका 3 का 23 वर्षीय डम्बर चौधरी नजिकै रहेको चौधर नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी संघीय संसदको दुवै सदनबाट पारित भई आएको विधेयक नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गर्नुभएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 बहुमतले पारित गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारका तर्फबाट लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसै गरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 सभामा पेश गर्नुभयो। यसअघि बैठकको विशेष समयमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अल्पमतमा परिसकेकाले अब प्रधानमन्त्री प्रचण्डले लामो समय नलिई मार्ग प्रशस्त गरिदिनुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका नेता पूर्ण बहादुर घरतीले नेपाली कंग्रेस र नेकपा एमाले बीचको सहकार्यले मुलुकलाई दुई पार्टी पद्धतिमा लैजान खोजेको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सांसद प्रतिमा गौतमले नेपाल प्राकृतिक विपदको जोखिममा रहेको भन्दै समयमा नै जोखिम न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर स्वर्णिम वाग्लेले संविधानमा भएको व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले अगाडि बढ़ने र संविधानको अभ्यास गर्न खोजेको भन्दै संविधानको अभ्यास सबैले गर्नुपर्ने बताउनुभयो। त्यसअघि प्रतिनिधि सभा बैठकमा सांसदहरूले वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानबाट भइरहेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उद्धार राहत र व्यवस्थापकीय कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले वर्षा शुरू भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताउनुभयो। सांसदहरूले बाढ़ी पहिरोमा बेपत्ता भएकाहरूको खोजी घाइतेको निशुल्क उपचार राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरूसँगै ग्रामीण सड़कहरू समेत अवरूद्ध हुँदा उद्धार र राहतमा समस्या भइरहेको भन्दै समयमा नै सुचारू गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि असार 25 गते दिनको 11 बजे बस्नेछ। नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया सहित मन्त्रीहरूले मुख्यमन्त्री शालिगराम जमकट्टेललाई दिएको समर्थन फिर्तासँगै राजीनामा दिनुभएको हो। एमालेबाट थपलिया सहित वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेल, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री एकलाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले संयुक्त रूपमा राजीनामा दिनुभएको हो। एमाले सरकारबाट बाहिरिएसँगै बागमतीमा मुख्यमन्त्री जमकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ। केन्द्रमा एमाले र कंग्रेस बीच भएको सहमति अनुसार एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न चरणबद्ध रूपमा बचतकर्ताको रकम फिर्ताको योजना बनाउनु पर्ने सुझाव दिएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठन गरिएको संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गवर्नर महाप्रसाद अधिकारीले पाँच बुदाका आधारमा अघि बढ़े सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनु भएको बैठकपछि समितिका सभापति सूर्य बहादुर थापाले संचारकर्मीलाई जानकारी दिनुभयो। गवर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गर्नुभएको थियो। उहाँले पहिलो चरणमा 1,00,000, दोस्रो चरणमा 5,00,000 र तेस्रो चरणमा 5,00,000 रूपियाँ भन्दा बढ़ी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिनुभयो। समितिको भोलिको बैठकमा सहकारी विभागको रजिस्ट्रार भई 2048 पछि काम गरेका अधिकारीहरूलाई बोलाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनु भएको छ। आर्टिफिशियल इन्टेलिजेन्स एआईका विज्ञहरूसँगको छलफलका क्रममा संचार मन्त्री शर्माले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति कानून र कार्ययोजना बनाउनु पर्ने बताउनुभयो। आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रूपमा अघि बढ़ाउन नीति र कानून निर्माणमा जोड़ दिएको उहाँले स्पष्ट पार्नुभयो। नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति जारी गर्नेदेखि एआई अवधारणा तयार पार्ने चरणसम्म आइपुग्दा सूचना प्रविधिको विकासमा नीतिगत क्षेत्रमा मुलुक धेरै अगाडि बढ़ेको मन्त्री शर्माले जानकारी दिनुभयो। विश्वव्यापी रूपमा नवीन प्रविधिको रूपमा विकास र प्रयोग हुँदै गएको एआई सम्बन्धी नीति बनाउन अवधारणा पत्र तयार गरिएको उहाँको भनाइ छ। मन्त्री शर्माले यसअघि कृषि, जलस्रोत, पर्यटन र औद्योगिक विकास तथा पूर्वाधार निर्माणलाई नेपालका प्रमुख आर्थिक क्षेत्रको रूपमा लिने गरिएकोमा अब नवीनतम आर्थिक रूपान्तरणकारी क्षेत्रको रूपमा सूचना प्रविधि थप भएको बताउनुभयो। वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरूद्ध रहेको छ। कालीकोटको शुभकालिका गाउँपालिका एक गोगने खोलामा गएको पहिरो पन्छाउन नसकिएपछि राजमार्ग अझै सुचारू हुन नसकेको हो। यसै गरी कर्णाली राजमार्गको एस मोड, हुल्म बजार, सेरीघाट, खाँडा चक्र नगरपालिका चारमा पर्ने छेका, वडा नम्बर छमा पर्ने मोल्फा बजार र तिला गुफा नगरपालिका छमा पर्ने टिमुरे भीरमा पहिरो जाँदा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो। पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो। लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्ला डोल्पा, मुगु, जुम्ला र हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरूद्ध भएको छ। यही असार 19 गते यता कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरूद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र बहादुर सिंहले बताउनुभयो। नेपालगंजबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली चार जिल्लाका लागि उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई सेवा अवरूद्ध भएको उहाँले जानकारी दिनुभयो। हवाई सेवा अवरूद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटकहरू चीनको ताक्लाकोटबाट तिब्बत हुँदै केरूङ हुँदै काठमाडौँ फर्किएका छन्। लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ। करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। शनिबार बिहानैदेखि सड़क खण्ड अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले पुराना अभिलेखहरू संरक्षण गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेका अभिलेख तथा कागज पत्रहरू नष्ट गर्नेलाई कड़ा सजायको व्यवस्था गर्नेदेखि कानून बनाउन सरकारलाई सुझाव दिनुभयो। बैठकमा सांसदहरूले राष्ट्रिय अभिलेखालयलाई व्यवस्थित गर्नुपर्ने र संसारभरि पुगेका नेपालका पुराना अभिलेखहरू फिर्ता ल्याउनुपर्नेमा जोड़ दिनुभयो। बाढ़ी तथा पहिरोका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुँदा प्रभावित क्षेत्रका मानिसहरूमा सरुवा रोग तथा संक्रमणको जोखिम उच्च रहेको हुन्छ। प्रदूषित पानीको सेवनबाट विभिन्न रोगको जोखिम हुन सक्ने भएकाले जनस्वास्थ्य विज्ञहरूले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। संवाददाता कल्पना दाहालको रिपोर्ट।
देशभर मनसून सक्रिय भइरहँदा बाढ़ी पहिरोबाट नागरिक पीड़ित बनिरहेका छन्। लगातार परेको पानीका कारण बाढ़ी आई घर घरमा दूषित पानी प्रवेश गरिरहेको छ। त्यस्ता दूषित पानी पिउनाले विभिन्न रोगको संक्रमणको उच्च जोखिम बढ़िरहेको छ। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले दूषित पानीको प्रयोगबाट हैजा, झाडा पखाला, आउँ, टाइफाइड, हेपाटाइटिस ए जस्ता रोग लाग्ने भएकाले शुद्ध पानीको प्रयोगमा ध्यान दिन आग्रह गर्नुभयो।
आक्रमण गर्न सक्ने सम्भावना रहन्छ र हैजा, भाइरल हेपाटाइटिस अथवा कमल पित्त पनि भन्ने गर्छ, हेपाटाइटिस ए अथवा ई, टाइफाइड भयो, यस्ता खालका रोगहरू खास गरी बाढी प्रभावित क्षेत्र अथवा अहिलेको अवस्थामा चाहिँ तपाईँ हाम्रो धारासम्म पनि, किन भन्दाखेरि ढल तपाईँ हाम्रो घरको भान्साघरसम्म आइपुग्न सक्ने भएको हुनाले चाहिँ विभिन्न प्रकारका यस्ता खालका संक्रामक रोगहरू चाहिँ फैलिन सक्ने, तपाईँहरूलाई बिरामी बनाउन सक्ने त्यो सम्भावना मैले देख्छु।
सफा पानीको चुनौती यति बेला बाढ़ी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणले भोगिरहेका छन्। बाढ़ीले बगाएर ल्याएका संक्रमित मुसाको पिसाबाट लाग्ने रोग, जीवजन्तुको दिशा पिसाबले हुने संक्रमण र फोहोर बगेर सबैको धारामा आइपुग्छ। शहरी क्षेत्रमा किनेर खाने पानीमा पनि ध्यान दिनुपर्ने, धाराबाट आउने पानी निर्मलीकरण गरेर खाने, झरीको समयमा खाल्डाखुल्डीमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेका लार्भाहरूलाई नष्ट गर्ने कार्य गर्नुपर्ने डाक्टर पुनको सुझाव छ।
सँग ध्यान दिनु होला, कहाँबाट ल्याइरहेछ, खान योग्य नै हो या होइन भन्ने कुरामा ध्यान दिनुहोस् भने धाराबाट आएको पानी चाहिँ तपाईँले राम्रोसँग उमालेर वा निर्मलीकरण गरेर पानीलाई सफा सुरक्षित बनाएर चाहिँ हामीले पिउन सक्छौँ।
वर्षायाममा धारामा आउने दूषित पानीमा नुहाउनाले छालासँग सम्बन्धित रोग लाग्ने भएकाले नुहाउन, लुगा धुन पनि सफा पानी प्रयोग गर्नुपर्ने हुन्छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा जनस्वास्थ्य विज्ञ डाक्टर बाबुराम मरासिनीले पहाड़का रिजर्भ ट्याङ्की, तराईका इनार आधारमा पियोस क्लोरिन जस्ता कीटाणु नष्ट गर्ने औषधिको प्रयोग गर्न सुझाव दिनुभयो। डाक्टर मरासिनीले पानीको मुहान सफा गर्न गाउँपालिका तथा नगरपालिका ओडाहरू आफै अग्रसर भएर नागरिकको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभयो।
पानी चाहिँ प्रशोधन गर्ने सिस्टम चाहिँ शुरू गर्नुपर्ने हुन्छ। हरेक गाउँपालिका नगरपालिकाहरूले पहिलेदेखि यो सिस्टम शुरू गर्नुपर्ने, तपाईँहरूले चाहिँ उमालेर खानुहोस् या चाहिँ पियुसको प्रयोग गरेर खानुहोस्।
बाढ़ी तथा पहिरोका कारण मानिसहरूको घरमा धमिलो पानी आउने र यसबाट बस्न उमालेर मात्र पानी पिउने बानी बसाल्ने र पढे लेखेका नागरिकहरूले आफ्नो गाउँटोलमा पानी शुद्धिकरणको उपाय सिकाउन सके संक्रमणलाई रोक्न सकिन्थ्यो कि। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनका विभिन्न शहरहरूमा गरेको आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। युक्रेनको राजधानी स्थित एक बाल अस्पतालमा रूसी क्षेप्यास्त्र आक्रमण हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ भने अर्को शहर क्राइबी रीमा 10 जनाको मृत्यु भएको हो। युक्रेनकै ठूलो बाल अस्पताल र सैनिक प्रशासन रहेको स्थानहरूमा रूसी आक्रमण हुँदा व्यापक क्षति भएको बताइएको छ। रूसले सबेरैदेखि युक्रेनमा 40 भन्दा बढ़ी क्षेप्यास्त्र प्रहार गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो। इण्डोनेशियाको सुलावेसी टापु स्थित एक अवैध सुनखानीमा पहिरो जाँदा कम्तीमा 11 जनाको मृत्यु भएको छ। अत्यधिक वर्षाका कारण आएको बाढ़ीमा परि 45 जना हराइरहेका अधिकारीहरूले बताएका छन्। खानी दुर्गम क्षेत्रमा रहेकाले उद्धारमा कठिनाई भइरहेको अधिकारीले बताएका छन्। अब आर्थिक समाचार।
सरकारले हाल भइरहेको फलाम आयात घटाउन मुलुकमै फलाम उत्खनन गर्ने भएको छ। खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी पूर्वमा पर्ने हुप्सेकोट गाउँपालिका 5 पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन गर्ने भएको हो। अध्ययनका क्रममा धौवादीको 10 किलोमिटर क्षेत्रमा ठूलो परिणाममा फलाम खानी पत्ता लागेको थियो। विक्रम सम्बत 2076 भदौ 4 गते मन्त्री परिषदले निर्णय गरी धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिसकेको छ। उक्त कम्पनी विक्रम सम्बत 2076 असोज 9 गते कम्पनी रजिस्टार कार्यालयमा धौवादी फलम कम्पनी लिमिटेडको नाममा दर्ता भई सोही वर्षको फागुनदेखि सञ्चालित छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ डाक्टर जनक बहादुर चन्दले धौवादी फलम खानीमा आधारित आयरन स्टील उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन भई अन्तिम प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो। अध्ययनले परियोजनाको पूँजीगत लागत 51.25 अर्ब लाग्ने प्रक्षेपण गरेको छ। समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर 38.6% रोपाई सम्पन्न भएको छ। यही असार 23 गतेसम्म सातै प्रदेशमा कुल 5,39,766 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा 54.2% रोपाई भएको कृषि विभागका सूचना अधिकारी तिलकराज चौलागाईले जानकारी दिनुभयो। भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हलगोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन गर्न हलगोरु वितरणको कार्यक्रम ल्याएको हो। पंक्षी तथा कृषि विकासका लागि 56,20,000 रुपियाँ बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरोलाले जानकारी दिनुभयो। नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु 3 ब्रह्म स्थानमा व्यावसायिक स्याउ खेती शुरू गरिएको छ। प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेसमा एग्रिकल्चर एण्ड फोरेस्ट कन्जर्भेसन रिसर्च सेन्टर प्राली AFCRC खेती गरेको हो। AFCRC अधिकतम 40 डिग्री सेल्सियस सम्म तापक्रम हुने 5 बिघा क्षेत्रफलमा स्याउ रोपेको छ।
वहाँ हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
ई स्पोर्ट्स संघ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनशीपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले सोमबार आयोजित एक कार्यक्रममा मोबाइल लिजेण्ड र ई फुटबलका पदक विजेता खेलाड़ीलाई नगद सहित पुरस्कार प्रदान गर्नुभयो। उक्त प्रतियोगिता सुर्खेतमा यही असार 14 र 15 गते भएको थियो। प्रतियोगितामा मोबाइल लिजेण्डमा शीर्ष स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले 60,000, कोड रेडले 40,000, 69 गेमिङले 30,000 प्राप्त गरे। यसैगरी ई फुटबलमा क्षेत्रमा पहिलो भएका गौरव पुडासैनले 40,000, दोस्रो भएका सन्देश ओझाले 30,000, तेस्रो भएका रोशन शर्माले 20,000 तथा चौथो भएका निखिल हमालले 10,000 नगद पुरस्कार प्राप्त गरे। कार्यक्रममा सदस्य सचिव घिसिङले ई स्पोर्ट्स संघलाई जिम्मेवारी दिएको, छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा बधाई दिँदै ई स्पोर्ट्सलाई अझ व्यवस्थित ढंगले अगाडि बढ़ाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनु पर्नेमा जोड़ दिनुभयो। अजल काजी ताम्राकारले सोमबार पनि प्रथम नेपाल एक्वाटिक पौडी च्याम्पियनशीपमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। अजल काजीले पुरूष 100 मिटर बटरफ्लाई 59.17 सेकेण्डमा पूरा गर्दै अनुभव सुब्बाले 25 राष्ट्रिय खुल्ला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन्। अनुभवको नाममा 59.77 सेकेण्डको कीर्तिमान कायम थियो। यसै अजल काजीले पुरूष 50 मिटर बटरफ्लाई 25.52 सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएका थिए। दुई दिने प्रतियोगितामा 354 खेलाड़ीले 65 स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमी फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले केही प्रहार गरे पनि गोलमा परिणत भने गर्न सकेनन्। निर्धारित 90 मिनटमा कुनै गोल नभएपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउट मार्फत गर्यो। पेनाल्टी सुटआउटमा उरुग्वेले ब्राजिललाई 4-2 गोल अन्तरले पराजित गरेको हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 29.3, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 4.9 मिलिमिटर। र दिपालको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 22.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुदूरपश्चिममा पछिल्लो 24 घण्टामा 625 मिलिमिटर वर्षा। कञ्चनपुरमा बाढ़ीमा परि 4 जनाको मृत्यु। 2,000 भन्दा बढ़ी घर डुबानमा। प्रतिनिधि सभाबाट लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित। नेकपा एमालेद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। सहकारी समस्या समाधानका लागि बचतकर्ताको रकम चरणबद्ध फिर्ताको योजना बनाउनु पर्ने नेपाल राष्ट्र बैंकको सुझाव। र रूसले युक्रेन स्थित एक बाल अस्पतालमा गरेको आक्रमणमा परि कम्तीमा 20 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।